رب کے یہ نیک بندے راضی رب کو یہ کرے دینے والا ہاتھ ان کا کام جو بھی یہ کرے اللہ والے اللہ والے اللہ والے
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. فرمان مولا علی مشکل کشا کرم اللہ تعالی وجہہ الکریم، اللہ پاک نے جنت میں ایک درخت پیدا فرمایا ہے جس کا پھل سیب سے بڑا ہے، انار سے چھوٹا ہے، مکھن سے نرم ہے، شہد سے بھی میٹھا ہے اور مشک سے زیادہ خوشبودار ہے. اس درخت کی شاخیں تر موتیوں کی، تنے سونے کے اور پتے زبرجد کے، یعنی قیمتی پتھر کے ہیں. اس درخت کا پھل صرف وہی کھا سکے گا جو نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم پر کثرت سے درود پاک پڑھے گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وآلہ وسلم. مدنی چینل کے ناظرین، پروگرام ہے اللہ والوں کے پیشے. میرے آقا کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمانے علی شان حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے، ارشاد فرمایا اللہ پاک ہے اور پاک ہی کو دوست رکھتا ہے، اور اللہ تعالی نے مومنین کو بھی اسی کا حکم دیا جس کا رسولوں کو حکم دیا. اس نے رسولوں سے فرمایا اے رسولو، پاک چیزوں سے کھاؤ اور اچھے کام کرو، اور مومنین سے فرمایا اے ایمان والو، جو کچھ ہم نے تم کو دیا ان میں سے پاک چیزوں سے کھاؤ. میرے پیارے محترم اسلامی بھائیوں، مدنی چینل کے ناظرین، اس پروگرام میں ہم مختلف اللہ والوں کے پیشوں کا ذکر کرتے ہیں. آج جس پیشے کا ذکر کیا جائے گا وہ پیشہ ایسا ہے جس کی بہت اہمیت ہے. کون سا پیشہ ہے؟ وہ زراعت کا پیشہ ہے، یعنی کھیتی باڑی، ایگریکلچر کا پیشہ. زراعت کا پیشہ کوئی نیا پیشہ نہیں ہے، بلکہ ابو البشر یعنی تمام انسانوں کے باپ حضرت آدم علیہ نبینا علیہ الصلاۃ والسلام، آپ نے اس پیشے کو اختیار فرمایا. آپ کا اس پیشے کو اختیار کرنا اس پیشے کی اہمیت کو ظاہر کرتا ہے. حضرت آدم علیہ السلام کے علاوہ بعض انبیاء کرام علیہم السلام نے بھی کاشتکاری کا عمل اختیار فرمایا. حضرت آدم علیہ السلام پہلے کپڑا بنتے تھے، پھر اس کے بعد آپ کھیتی باڑی میں مشغول ہو گئے. حضرت آدم علیہ السلام ہر قسم کے بیج جنت سے زمین پر لے کر آئے تھے اور آپ نے آ کر ان کی کاشت فرمائی. حضرت ابراہیم علی نبینا علیہ الصلوۃ والسلام، آپ کا مشغلہ بھی کھیتی باڑی تھا، اور حضرت لوط علیہ السلام بھی کھیتی باڑی کیا کرتے تھے. میرے آقا کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے حضرت آدم علیہ نبینا علیہ الصلاۃ والسلام کے حوالے سے ارشاد فرمایا میں تمہیں حضرت آدم کے بارے میں بتاتا ہوں، وہ کھیتی باڑی کیا کرتے تھے. اسی طرح ایک اور حدیث پاک میں سرکار جان عالم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے حضرت ابراہیم علیہ الصلاۃ والسلام کے حوالے سے فرمایا میں تمہیں حضرت ابراہیم کے بارے میں بتاتا ہوں، وہ کاشتکاری کیا کرتے تھے. خود ایک مقام پر میرے آقا کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے کاشتکاری فرمائی، جیسا کہ علامہ سرخسی نقل کرتے ہیں، اور خود رسول اللہ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے مقام جرف میں کاشتکاری کی ہے. میرے پیارے محترم اسلامی بھائیو، مدنی چینل کے ناظرین، یہ بات تو سب کو معلوم ہے کہ کھیتی باڑی کرنا منع نہیں ہے. کیوں؟ انبیاء کرام علیہم السلام اس عمل کو فرماتے رہے ہیں. آدم علیہ السلام کا آپ نے سنا، آپ نے کھیتی باڑی فرمائی، حضرت ابراہیم علیہ السلام نے کھیتی باڑی فرمائی، میرے آقا کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے خود کاشتکاری فرمائی. مدنی چینل کے ناظرین، زراعت پاکستان کی معیشت کا ایک بنیادی ستون ہے. ہر دور میں زراعت کی جو اہمیت رہی ہے اس سے انکار نہیں کیا جا سکتا، مگر اس دور میں زراعت کی انڈسٹری 2.4 ٹریلین امریکی ڈالر پر مشتمل ہے، یعنی بہت بڑی تعداد جو ہے سمجھ لیں کہ سرمایہ کاری کی وہ زراعت کے ذریعے ہے، جو 1 بلین ذرائع روزگار مہیا کرتی ہے. اور کسی بھی ملک کی اقتصادی ترقی کے لیے रीढ़ की हड्डी की हैसियत रखती है, बैकबोन की हैसियत रखती है। अब काश्तकारी का जो शोबा है, ज़राअत का जो शोबा है, इसमें दुनिया के बड़े बड़े ताजर जो हैं उन्होंने अपना सरमाया लगाया हुआ है। ज़राअत का ये मतलब नहीं कि आप ख़ुद ज़मीन को जोतें, यानी हल चलाएं, बीज खुद डालें, आप मुख्तलिफ ज़राए और वसाइल का इस्तेमाल करके ज़राअत के अंदर अपना ज़रिया मुआश तलाश कर सकते हैं। और इसके अलावा ज़राअत से मुतालिक बनी हुई मसनूआत का हुजम मुल्की आमदनी में 80% है, यानी मुल्की आमदनी का 80% जो है वो ज़राअत के ज़रिए हासिल होता है। इसके अलावा ज़रई शोबा जात से टोटल आबादी का 42.3% जो है वो रोज़गार भी ज़राअत से वाबस्ता है। मदनी चैनल के नाज़रीन, ज़रई शोबा बड़ी बड़ी सनतों को, मसलन टेक्सटाइल यानी कपड़े से रिलेटेड जो शोबा है, चमड़े से रिलेटेड है, चावल की प्रोसेसिंग है, खुर्दनी तेल है जो हम लोग आमतौर पर ऑयल वगैरह घर में पकाने के लिए यूज़ करते हैं, और फूड प्रोसेसिंग को खाम माल मुहैया करने का ज़रिया भी है। पाकिस्तान की कुल मुल्की बरामदात में ज़राअत का शोबा 3/4 है, और इसका 60% हिस्सा जो है वो पाकिस्तान के सूबा पंजाब से हासिल होता है। मदनी चैनल के नाज़रीन, ज़राअत की हैसियत हमारी मईशत में रीढ़ की हड्डी की है। जिस तरह रीढ़ की हड्डी जिस्म को सीधा रखती है, जिस्म को मुतवाजन रखती है, और रीढ़ की हड्डी जिस्म की तमाम हड्डियों पर फोकियत रखती है, इसी तरह ज़राअत का जो शोबा है ये भी दीगर शोबों पर बरतरी हासिल किए हुए हैं। तमाम शोबों की तरक्की का दारोमदार ज़राअत पर है, क्योंकि ये ऐसा पेशा है कि अगर इस पेशा को, यानी ज़राअत के पेशा को, ज़राअत के काम को अल्लाह तबारक व ताला के हुक्म की बजा आवरी के साथ किया जाए तो ये अल्लाह पाक के कुर्ब का भी ज़रिया है, खलके खुदा की खिदमत भी है। क्योंकि हम जो खाना खाते हैं, हम जो फल फ्रूट खाते हैं, हमें जो भी खाने पीने की चीज़ें मिलती हैं, वो अक्सर चीज़ें जो हैं वो ज़मीन से ही हासिल होती हैं। किसान, फार्मर जो खेती बाड़ी करने वाला है, मदनी चैनल के नाज़रीन, एक किसान जो है दिन रात मेहनत मुशक्क़त करके, धूप में काम करके जो फसल उगाता है, वो शायद पूरी फसल से खुद ना खाता हो, थोड़ा बहुत लेता होगा, लेकिन बहुत सारा जो है वो इंसानों की खिदमत के लिए वो पेश करता है, मुआशरा उससे ज़्यादा फ़ायदा उठाता है। यही तबका इंसान को भूखों प्यास को दूर करने का सामान मुहैया करता है, रोटी है, चावल हैं, अजनास हैं, दालें हैं, फल फ्रूट हैं, मुख्तलिफ़ किस्म की जो नेमतें हैं अल्लाह तबारक व ताला की, जो ये नेमतें हैं ये हमें ज़राअत के ज़रिए हासिल होती हैं। मेरे प्यारे मीठे इस्लामी भाइयों, मदनी चैनल के नाज़रीन, किसान यानी खेती बाड़ी करने वाले वो अफराद हैं, ना तो इन्हें सर्दी की कोई परवाह होती है, ना इन्हें गर्मी की परवाह होती है, आंधी हो, तूफ़ान हो, बारिश हो, इनकी ड्यूटी जो है वो मुसलसल है, और उन्होंने अपने खेतों की, अपनी फसलों की देखभाल करनी होती है। एक बहुत अहम तरीन और बहुत सख्त मुशक्क़त वाला काम हमारे किसान भाई करते हैं। सल्लु अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद सल्लल्लाहु ताला अलैहि वसल्लम। मदनी चैनल के नाज़रीन, कुरान करीम में ज़राअत की अहमियत और अफादियत को बताने के लिए मुतअद्दिद जगहों पर ज़राअत के मुतअल्लिक हुक्म आया है। सूरह अनआम में इरशाद होता है, और वही है जिसने आसमान से पानी उतारा तो हमने उससे हर उगने वाली चीज़ निकाली, तो हमने उससे निकाली सब्ज़ी जिसमें से दाने निकालते हैं एक दूसरे पर चढ़े हुए, और खजूर के घाबे से पास पास गुच्छे, और अंगूर के बाग, और जैतून और अनार किसी बात में मिलते हैं और किसी बात में अलग, इसका फल देखो जब फले और इसका पकना, बेशक इसमें निशानियां हैं ईमान वालों के लिए। और सूरह नहल में इरशाद होता है, वही है जिसने आसमान से पानी उतारा उससे तुम्हारा पीना है, और उससे दरख्त हैं जिनसे चराते हो, इस पानी से तुम्हारे लिए खेती उगाता है, और जैतून और खजूर और अंगूर और हर किस्म के फल, बेशक इसमें निशानी है ध्यान करने वालों को। एक और जगह पर अल्लाह रब्बुल इज़्ज़त का फरमान है, सूरह वाकिया, तो भला बताओ जो बोते हो क्या तुम इसकी खेती बनाते हो या हम बनाने वाले हैं। मदनी चैनल के नाज़रीन, इन आयात करीमा में बारी ताला ने किस्म किस्म के गल्ले, अजनास, फल फ्रूट वगैरह के रंग बरंगे मुख्तलिफ अनवाओ इकसाम का तज़किरा फरमाया है। ये सारी गैर मामूली नेमतें एक किसान ही काश करके مختلف مصائب و علام کو جھیل کر زمین کا سینہ چیر کر اسے برآمد کرتا ہے اور ان تمام نعمتوں سے مخلوق خدا مستفیض ہوتی ہے۔ کھیتی باڑی کے بارے میں میرے آقا کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے فرامین بھی سنیے۔ حضرت انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ نور کے پیکر صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے فرمایا، جو مسلمان درخت لگائے یا فصل بوئے پھر اس میں سے جو پرندہ یا انسان کھائے تو وہ اس کی طرف سے صدقہ شمار ہوگا۔ روایت میں ہے کہ مسلمان جو کچھ اگائے پھر اس میں سے کوئی انسان یا جانور یا پرندہ کھائے تو وہ اس کے لیے قیامت تک صدقہ ہوگا۔ حضرت سیدنا ابو دردا رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں دمشق میں ایک جگہ کھیتی بو رہا تھا، ایک شخص میرے قریب سے گزرا تو اس نے مجھ سے کہا، آپ صحابی رسول ہونے کے باوجود یہ کام کر رہے ہیں؟ تو میں نے اس سے کہا، میرے بارے میں رائے قائم کرنے میں جلدی مت کرو، کیونکہ میں نے رسول اللہ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو فرماتے سنا ہے، جس نے فصل بوئی تو اس فصل میں سے آدمی یا مخلوق میں سے جو بھی کھائے گا وہ اس کے لیے صدقہ شمار ہوگا۔ حضرت سیدنا ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ آقا دو جہاں صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے فرمایا، جو شخص کھیتی بوئے گا اللہ عز و جل اس سے نکلنے والی فصل کی مقدار کے برابر اس کے لیے ثواب لکھے گا۔ حضرت سیدنا ابراہیم بن حسن رحمۃ اللہ تعالیٰ علیہ اپنے والد ماجد سے روایت کرتے ہیں کہ حضرت سیدنا اکریمہ رحمۃ اللہ تعالیٰ علیہ فرماتے ہیں، جنت میں ایک آدمی چت لیٹا ہوگا، اپنے ہونٹ ہلائے بغیر دل میں سوچے گا کہ اگر اللہ پاک مجھے اجازت عطا فرمائے تو میں ضرور جنت میں کھیتی باڑی کروں گا۔ یعنی جنت میں کھیتی باڑی کی جائے گی یا نہیں اس کے حوالے سے بڑی پیاری روایت ہے، اسے معلوم بھی نہ ہوگا کہ فرشتے جنتی دروازوں پر اپنی مٹھیاں بند کیے کھڑے ہوں گے، اسے سلام کریں گے تو وہ سیدھا کھڑا ہو جائے گا۔ فرشتے اس سے کہیں گے، تمہارا رب عز و جل ارشاد فرماتا ہے کہ تم نے اپنے دل میں تمنا کی حالانکہ میں تمہاری تمنا جانتا ہوں، لہٰذا اللہ پاک نے ہمیں بیج دے کر بھیجا ہے اور ارشاد فرمایا ہے تم بیج بو دو۔ چنانچہ وہ ان بیجوں کو اپنے دائیں بائیں آگے پیچھے بکھیر دے گا تو اس کی آرزو اور ارادے کے مطابق پہاڑوں جتنی اونچی فصلیں اگ جائیں گی اور اللہ پاک عرش سے اسے مخاطب کرے گا، ارشاد فرمائے گا، اے ابن آدم اسے کھاؤ کہ ابن آدم کا پیٹ نہیں بھرتا۔ حضرت سیدنا ابراہیم بن ادم اللہ پاک کے بہت بڑے ایک بزرگ نیک ولی گزرے ہیں، آپ کے بارے میں ہے حضرت سیدنا فضیل بن سالم رحمۃ اللہ تعالیٰ علیہ کا بیان ہے کہ حضرت سیدنا ابراہیم بن ادم رحمۃ اللہ تعالیٰ علیہ کھیتی باڑی اور باغبانی کیا کرتے تھے۔ آپ نے اسکلان میں ایک نصرانی کے باغ کی دیکھ بھال کا کام کیا، اس باغ میں انواع اقسام کے درخت تھے۔ ایک مرتبہ نصرانی کی بیوی بولی، سنیے اس شخص کے ساتھ حسن سلوک کرنا، یعنی حضرت ابراہیم بن ادم کے حوالے سے فرمایا کہ ان کے ساتھ حسن سلوک کرنا، میرا گمان ہے کہ یہ وہی شخص ہے جس کے بارے میں لوگوں میں چرچا ہے۔ اس کے شوہر نے کہا، تم نے کیسے پہچانا؟ وہ بولی، میں انہیں صبح کھانا دیتی ہوں تو رات کو بھی وہ کھانا ان کے پاس موجود ہوتا ہے، اور جب میں رات کو کھانا دیتی ہوں تو اگلے دن صبح تک ان کے پاس وہ کھانا موجود ہوتا ہے۔ راوی بیان کرتے ہیں کہ آپ یعنی حضرت سیدنا ابراہیم بن ادم رحمۃ اللہ تعالیٰ علیہ انتہائی ذمہ داری کے ساتھ کھیتی باڑی کرتے تھے۔ شیخ الاسلام حضرت شیخ بہاء الدین زکریا ملتانی رحمۃ اللہ تعالیٰ علیہ، جن کا عالی شان مزار ملتان شریف میں ہے، آپ کو آپ کے والدین کی طرف سے بہت بڑا خزانہ اور اراضی وراثت میں ملی تھی۔ آپ رحمۃ اللہ تعالیٰ علیہ نے تجارت اور زراعت کو اپنا پیشہ بنایا۔ آپ رحمۃ اللہ تعالیٰ علیہ کا سامان جو آپ تجارت کیا کرتے تھے، آپ کا سامان تجارت سکھر، بھکر، ٹھٹھا، دہلی، مرکز الاولیاء لاہور اور پھر بیرون ممالک یعنی عراق، حجاز مقدس، مصر، افغانستان، ایران اور دیگر دوسرے ممالک میں جاتا تھا۔ تجارت کرنے والے آپ رحمۃ اللہ تعالیٰ علیہ کے مریدین ہوتے تھے، آپ کے خدام ہوتے تھے، درویش اور مبلغین ہوتے تھے۔ ان سب کو مبلغین کی طرح خاص ہدایت تھی کہ کم نفع پر بیچو اور دیانتداری کا معاملہ کرو۔ اس تجارت سے جو لاکھوں لاکھ کی آمدن ہوتی تھی، حضرت شیخ بہاء الدین زکریا ملتانی رحمۃ اللہ تعالیٰ علیہ وہ خالصتاً تبلیغ دین میں خرچ کرتے تھے۔ زرعی اراضی سے آنے والی فصلوں اور ان کی آمدن بھی بے حساب تھی۔ بعض روایت سے یہ بھی معلوم ہوتا ہے کہ مدینہ منورہ میں امیر المومنین حضرت سیدنا عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ زمین بھی بٹائی پر دیا کرتے تھے، یعنی فصل کی کاشتکاری کے لیے زمینیں دیا کرتے تھے۔ جیسا کہ بخاری شریف کی حدیث مبارکہ میں ہے، امیر المومنین حضرت سیدنا عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ لوگوں سے اس پر مزارت فرماتے کہ اگر حضرت سیدنا عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ اپنی طرف سے بیج لائیں تو ان کے لیے نصف پیداوار ہوگی، اور اگر وہ خود بیج لائیں تو ان کے لیے اتنا ہی ہوگا۔ مدری چینل کے ناظرین، عربوں میں زراعت سے دلچسپی کا آغاز اس وقت ہوا جب حضرت سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ کے عہد خلافت میں عراق، مصر اور شام کی وسیع و عریض زمین جو ہے وہ مسلمانوں کے قبضے میں آئی۔ امیر المومنین حضرت سیدنا عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ ایک بہترین حاکم تھے۔ ریاست کے تمام معاملات کی طرف آپ رضی اللہ تعالیٰ عنہ کی توجہ یکساں ہوتی تھی۔ آپ نے ریاست میں مختلف تعمیرات کے ساتھ ساتھ اس بات پر خصوصی توجہ فرمائی کہ ریاست کے لیے ایک زرعی نظام قائم کیا جائے تاکہ مسلمانوں کی روزمرہ کی جو ضروریات ہیں اس میں مسلمان خود کفیل ہو جائیں۔ زرعی نظام کے قیام کے حوالے سے آپ یعنی حضرت سیدنا عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ نے کسانوں کو تحفظ بھی فراہم کیا۔ جن دو اصحاب کو آپ رضی اللہ تعالیٰ عنہ نے زمینوں کی پیمائش کے لیے بھیجا تھا، انہوں نے زمینوں کی پیمائش اور اس کی پیداوار کا سارا حساب لگا کر آپ کی بارگاہ میں بھیج دیا اور آپ رضی اللہ تعالیٰ عنہ نے اسے نافذ فرما دیا۔ لیکن آپ نے اس شبہ کی بنا پر کہ کہیں انہوں نے کاشتکاروں کی حیثیت سے زیادہ تو خراج وصول نہیں کیا، ان دونوں سے استفسار فرمایا، تم نے خراج کیسے مقرر کیا ہے؟ شاید تم لوگوں نے زمینوں کے مالکان کو ان کی طاقت سے زیادہ ادائیگی پر مجبور کیا ہوگا۔ حضرت سیدنا حذیفہ رضی اللہ تعالیٰ نے عرض کی، حضور جتنا میں نے ان سے خراج لیا ہے اس سے زیادہ ان کے پاس چھوڑ دیا ہے۔ صلوا علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ تعالیٰ علیہ وآلہ وسلم۔ مدنی چینل کے ناظرین، اسلام ایک مکمل نظام زندگی ہے اور شریعت اسلامی انسانی زندگی کے تمام شعبوں میں رشد و ہدایت حاصل کرنے کا سب سے اہم ذریعہ ہے۔ اسلام ایک ایسا کامل و مکمل مذہب ہے جو اپنے ماننے والوں کو زندگی کے ہر شعبے میں رہنمائی فراہم کرتا ہے۔ پھر یہ کیسے ممکن تھا کہ انسانی زندگی کے اس اہم ترین شعبے یعنی زراعت کے شعبے، ایگریکلچر کے شعبے کے بارے میں رہنمائی نہ کرتا، جس کا آغاز ہی سے بنی نوع انسان سے تعلق رہا ہے؟ فی الواقع زراعت کی بہت اہمیت ہے، اگر زراعت نہ کی جائے تو غلہ کی پیداوار نہ ہو سکے گی۔ انسان جو شکم سیری کرتا ہے، پیٹ بھرتا ہے، کھانے والی جتنی چیزیں ہیں وہ ساری کی ساری زراعت سے تعلق رکھتی ہیں۔ اس لیے قرآن و حدیث میں اس کا ذکر بھی آیا ہے۔ انہی اہم وجوہ کی بنا پر اکثر سلف صالحین، آئمہ، محدثین اور فقہا نے اس موضوع پر اپنی کتب میں تفصیلاً ذکر کیا ہے۔ ماہرین معاشیات بنیادی طور پر معاشیات کے متعلق تین عامل کا ذکر کرتے ہیں، یعنی اکانومی کے متعلق تین عامل کا ذکر کرتے ہیں۔ نمبر ایک زمین، لینڈ، نمبر دو محنت، ورکر، محنت کرنے والے، نمبر تین سرمایہ یعنی کیپیٹل۔ دنیا بھر میں زراعت ایک انتہائی اہم شعبہ ہے جو نہ صرف لوگوں کی خوراک اور دیگر ضروریات زندگی کو پورا کرتا ہے بلکہ یہ اربوں ڈالر کی تجارت کا باعث بھی بنتا ہے۔ معیشت میں اس شعبہ کا بہت بڑا کردار ہے۔ اس سے متعلق پیشے روزگار کا ذریعہ اور بھرپور طرز زندگی ہیں۔ مدنی چینل کے ناظرین، آپ غور کیجئے، جو ایک چپاتی ہم گھر میں کھاتے ہیں، ایک روٹی جو ہم گھر میں کھاتے ہیں، یا ایک جو چاول کی پلیٹ ہم کھاتے ہیں، تھوڑا غور کیجئے کہ وہ کس انداز میں ہم تک پہنچتی ہے۔ سب سے پہلے زمین میں ہل چلایا جاتا ہے، ہل چلانے کے بعد پھر اس میں بیج بویا جاتا ہے، پھر اس کو پانی دیا جاتا ہے، پھر اس میں مختلف کھادیں وغیرہ ڈالی جاتی ہیں، پھر فصل بڑھتی ہے، اگتی ہے، بڑھتی ہے، بڑی ہوتی ہے، پھر موسم کا خیال بھی رکھا جاتا ہے، پھر اس کو بر وقت پانی دینا، پھر اس کے कीड़ों मकोड़ों से, इसकी घास फूस वगैरह जो ऐसी जड़ी बूटियां जो फसल को नुकसान देने वाली हैं उनका ख्याल रखना। फिर किसान जो है वो दिन रात एक कर कर हमारे लिए अनाज जो है या गल्ला जो है ये उगाते हैं और फिर ये मुख्तलिफ प्रोसेस से गुजर कर हम तक पहुँचते हैं। अब गौर कीजिए कि एक रोटी के पीछे रोज़गार का कितना बड़ा सिलसिला है। एक किसान के हल चलाने से लेकर आप इसमें देखते जाइए, हल चलाना ठीक है, उसके लिए ट्रैक्टर यूज़ होगा तो उसका पेट्रोल डीजल यूज़ होगा, फिर उसके लिए मेहनत मुशक्कत करने वाले वर्कर होंगे, फिर उसके बाद जब फसल तैयार होगी तो उठाने वाले होंगे, फिर जब ये गंदम वगैरह शहरों में पहुंचाई जाएगी, फिर उसके बाद चक्की पे जाएगी, पिसेगी, यानी पूरा एक प्रोसेस है। और ये पूरा एक प्रोसेस जो है ये एक निज़ाम ज़िंदगी को लेकर चल रहा है और बहुत सारे लोगों का रोज़गार जो है वो ज़रात से है। मदनी चैनल के नाज़रीन, ये शोबा यानी ज़रात का शोबा सख्त मेहनत वाला शोबा है, भरपूर वक्त देने वाला शोबा है, पानी का ख्याल रखना पड़ता है, मौसम का ख्याल रखना पड़ता है और साथ साथ साइंस और जदीद टेक्नोलॉजी अब ज़रात के शोबे में इस्तेमाल की जाती है, फिर तभी कहीं जाकर हमें वसी और रीज रकबे पर सरसब्ज लहलाते खेत नज़र आते हैं। मेरे मदनी चैनल के नाज़रीन, अल्लाह पाक की इन बहुत सारी नेमतों का शुक्र अदा करना चाहिए। इस वक्त दुनिया भर में ज़रात के पेशे में बहुत ज़्यादा तरक्की हो रही है। पहले एक वक्त था कि पहले मशीनरी इस्तेमाल नहीं होती थी, किसान जो है बाज़ किसान हल के हाथों के साथ हल चलाते थे, बाज़ मवेशियों के ज़रिए मतलब हल चलाया करते थे, कुछ औज़ार होते थे, दस्ती हल होते थे, बैलों कुल्हाड़ियों और दरांती वगैरह का सिलसिला होता था, उनसे मदद ली जाती थी। फिर वक्त के साथ साथ काश की तकनीक की मुकम्मल जदीदकारी और मुनासिब मशीनरी का इस्तेमाल होने लगा है और जब मशीनरी के ज़रिए ज़रात का सिलसिला किया गया तो पैदावार कहीं ज़्यादा हो गई, कई गुना बढ़ गई है। इंसानी ज़िंदगी को बरकरार रखने या बढ़ाने के लिए ज़रई मसनूआत तैयार की जाती हैं। हम लोग हर रोज़ ज़रई मसनूआत की वसी रेंज का इस्तेमाल करते हैं जिनमें खाने पीने की अशिया से लेकर कपड़ा और कागज़ की तैयारी भी शामिल है। जो हम लिबास पहनते हैं ये कॉटन जैसे है, तो कॉटन कपास है, तो कपास भी ज़मीन से ही हासिल होती है। अच्छा, फिर हम लोग जिन पेपर्स पर लिखते हैं, जो हमारी किताबें हैं, जो जिन पर हम पढ़ते हैं, जो पेपर्स हैं, ये भी फसलों से ही हासिल होते हैं। गन्ना है, गन्ने का जो छिलका होता है, फिर मुख्तलिफ प्रोसेस होते हैं तो उसके ज़रिए हम लोग हासिल करते हैं। ईंधन जो है वो भी ज़मीन के ज़रिए हासिल होता है, मतलब जो जानवरों को चारा दिया जाता है, जानवर पाले जाते हैं, उनका जो चारा होता है, जानवरों का चारा भी फसलों से हासिल होता है। तो यूँ एक बहुत बड़ी इंडस्ट्री है, ज़रात की इंडस्ट्री है, जो बनीनों इंसान की खिदमत में मसरूफ़ अमल है। ज़रई फसलें मसनूआत में तब्दील होकर खाने पीने, ईंधन, फाइबर या खाम माल में तब्दील हो जाती हैं। एक अंदाजे के मुताबिक तकरीबन 11% ज़मीन फसल की पैदावार के लिए वक्फ है। कितनी? 11% ज़मीन, पूरी दुनिया की 11% ज़मीन जो है वो पैदावार के लिए वक्फ है और 26% के करीब जानवरों की चरागाहों के तौर पर इस्तेमाल होती है। तो ये बहुत बड़ी एक नेमत है, बहुत बड़ी इंडस्ट्री है और अल्लाह के करम से अल्हम्दुलिल्लाह बहुत सारे लोग इसके ज़रिए रिज़्क़े हलाल कमाते हैं। तो अल्लाह पाक मुझे आपको रिज़्क़े हलाल कमाने की, रिज़्क़े हलाल खाने की सआदत अता फ़रमाए। जो उसने हमें ये ज़रात के ज़रिए जो नेमतें अता फ़रमाई हैं, हमें जो अजनास अता फ़रमाई हैं, दालें हैं, फल फ्रूट हैं, मुख्तलिफ़ किस्म की सब्ज़ियाँ हैं, मुख्तलिफ़ किस्म की नेमतें हैं जिनके ज़रिए हम लोग लिबास भी पहनते हैं, जिनके ज़रिए हमारे रोज़मर्रा ज़िंदगी में बहुत सारी चीज़ें हैं जो ज़रात से रिलेटेड हैं, इन तमाम नेमतों का शुक्र अदा करने वाला बनाए। अल्लाह पाक मुझे आपको रिज़्क़े हलाल वसी अता फ़रमाए और हमारी ज़मीनों में, बिलखसूस हमारे मुल्क पाकिस्तान की, हमारे आशिकान रसूल की ज़मीनों में खूब बरकतें अता फ़रमाए और जो मुख्तलिफ़ वबाएँ होती हैं, जो फसलों की वबाएँ होती हैं, आसमानी वबाएँ होती हैं, दुनियावी मसाइल होते हैं, दुनियावी वबाएँ होती हैं, अल्लाह पाक इन सब से हमारी फसलों को महफूज फरमाए। आमीन बिजाह नबी अलमीन सल्लल्लाहु तआला अलैहि वसल्लम।
रब के ये नेक बंदे राजी रब को ये करे, देने वाला हाथ इनका काम जो भी ये करे। अल्लाह।